अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। नेपालमा संघीयता लागू भई संघीय र प्रादेशिक सरकार गठन भएको पनि 1 वर्ष नागिसकेको छ। स्थानीय तहको सरकार गठन भएको त झन्नै 2 वर्ष भइसकेको छ। यस अवधिमा संघीयतालाई जोगाउनका लागि प्रदेश सरकार तथा संघीय र स्थानीय सरकारले के गरेका छन् त? संवैधानिक कानूनका ज्ञाता डाक्टर चन्द्रकान्त ग्यावली, जो वरिष्ठ अधिवक्ता हुनुहुन्छ, आजको कार्यक्रममा हामी उहाँसँग कुरा गर्दैछौ। त्यसै गरी मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको नियमित प्रस्तुति मानव अधिकार सामान्य ज्ञान पनि प्रस्तुत गर्छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं संविधानविद वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ग्यावलीसँग गरिएको कुराकानीबाट।
स्थानीय तहका सरकारहरूले चाहिँ त्यहाँका नागरिकहरूलाई मौलिक हक दिएको देखिएन। यदि चाहिँ यसरी उसले मैले नै मौलिक हक कानून गर्नलाई कानून ल्याउने भनेर भनियो भने उहाँहरू त्यो कानून गर्न वञ्चित हुन्। भनेपछि स्थानीय तहको 753 सरकारका ले दिएका जुन आधारभूत शिक्षा स्वास्थ्य पनि स्थानीय तहको छ नि, त्यस्तै स्थानीय तहको आधारभूत शिक्षा र स्वास्थ्यको कानून गर्नलाई, मौलिक हक कानून गर्नलाई त स्थानीय तहले कानून ल्याएर त्यसलाई कानून गर्ने स्थिति हो नि। तर त्यो ल्याउने अवस्थै आएन। त्यो नआएपछि स्थानीय तहका सरकारले मौलिक हकको कानून गर्न नसक्ने बनाइयो छ भने प्रादेशिक सरकारको पनि हालत त्यही छ। प्रादेशिक सरकारहरूको पनि प्रदेश स्तरका उच्च शिक्षाहरू, विश्वविद्यालयहरू पनि गठन गर्न सक्ने, होइन, प्रादेशिक स्वास्थ्य सेवाहरू दिन सक्ने, प्रादेशिक सड़कहरू अनि जग्गा अधिग्रहण गर्नेहरूदेखि लिएर सारा चिजहरू एकल अधिकार छन्। त्यो अनुसार उहाँहरूले आफ्ना एकल अधिकार अन्तर्गत कुनै सरकारले 15 कानून बनाएछन्, कुनै सरकारले, प्रादेशिक सरकारले 20 पनि बनाइसके, कसैले 5-7 चलाइरहेछन्। तर त्यो चलाउँदा चलाउँदै पनि अब यो मौलिक हक चाहिँ को कानून चाहिँ प्रादेशिक सरकार र स्थानीय तहले बनाउन सक्ने गरी पहिलो चाहिँ प्रादेशिक सरकारले नै बुझेको अवस्था देखिएन, स्थानीय तहकोले नै बुझेको अवस्था देखिएन। त्यो बुझ्ने र बुझाउनेको पनि त्यो कमजोर रहेको अवस्था देखियो। यसले गर्दाखेरि संघीय भन्ने व्यवस्था तिनटै तहका सरकार त्यत्तिकै सक्रिय भएर जनतालाई मौलिक हकको सुरक्षित गर्नुपर्ने या सुनिश्चित गर्नुपर्ने थियो। अहिले मौलिक हकको कुरा गर्नु छ भने संघीय सरकारले मात्रै मौलिक हकको कारण गर्न खोजेको अवस्था देखियो। त्यसले त हामी संघीय सरकार भनेर, संघीय समावेशता भनेर संविधानमा जतिसुकै लेखे पनि, तर आखिर कानून बनाउँदा, कानून गर्दा त फेरि एक आफ्नो शासन पद्धतितर्फै उन्मुख भएको मौलिक हकको कानूनमा जुन बनेका कानून छन् त्यसले देखियो।
संघीय सरकारले चाहिँ हडप्न खोजे जस्तो देखियो। बीचमा प्रदेश सरकारले आफैले गर्नुपर्ने काम चाहिँ कतिको गरिरहेको?
प्रदेश सरकारले गर्नुपर्ने कामहरू जति पनि प्रादेशिक लोकसेवा ऐनहरू, निजामती ऐनहरू, होइन, प्रादेशिक स्वास्थ्य सेवाहरू भन्नु, प्रादेशिक उच्च विश्वविद्यालयहरू, प्रादेशिक सड़कहरू, होइन, प्रादेशिक प्रहरी, प्रादेशिक संगठन, होइन, यी सबै लोकसेवा, यी सबै धेरै कुराहरू छ नि त। उसका चाहिँ 21 अधिकार अन्तर्गत त्यो एकल अधिकार हो भने उसले काम गर्न खोज्दा खोज्दै पनि पहिलो उसले काम गर्न खोजेको छ, किनभने भर्खर मात्रै चाहिँ पहिलो पटक नेपालमा एउटा शून्यबाट सुरु गरियो प्रादेशिक सरकारहरू भनेका। हिजो स्थानीय तहका कम्तीमा पनि आधारभूत भौतिक संरचना त थिए, तर अहिले निर्वाचन हुँदा बित्तिकै ती भौतिक संरचना बसे, कर्मचारी केही सेटअप थिए र समायोजन गर्दाखेरि केही चाहिँ अहिले त्यहाँ चल्न सक्ने स्थिति रह्यो। तर प्रादेशिक सरकारहरू त कुनै पनि संरचना थिएन, सबै प्रादेशिक सरकारहरू, संसदहरू सबै के भयो भन्दाखेरि अब भौतिक संरचना पनि भाडा लिएर गर्नुपर्ने अवस्था भयो भने त्यहाँ चाहिँ कर्मचारीहरू पनि सङ्घबाट खटाउनु पर्ने भयो। त्यसपछि त्यहाँ नियुक्ति गर्ने लोकसेवा, प्रादेशिक लोकसेवा ऐन पनि बनाइसकेको अवस्था थिएन, लोकसेवा आयोगहरू बसिसकेको अवस्था थिएन। त्यसले गर्दाखेरि प्रादेशिक सरकारहरू पहिलो एउटा कानुनी संरचना तयार गर्ने समय लाग्यो र भौतिक संरचना तयार गर्न समय लाग्यो, कर्मचारी समायोजन गर्न समय लाग्यो। यसले गर्दाखेरि जति हुनुपर्ने हो, जनताले के ठाने भन्दाखेरि प्रादेशिक सरकारहरू त आवश्यकै छैन, भन्ने जस्तो ठाने. हिजो प्रादेशिक सरकारै थिएनन्, यो त शून्यबाट शुरू भएको भन्ने कुरो अझैसम्म म्यासेज दिन सकेको अवस्था भएन. प्रादेशिक सरकारले त्यो भन्न सक्नु पर्थ्यो, संघीय सरकारले त्यो भन्नु पर्थ्यो, संघीय सरकारले त्यसरी हेरेन. गठन हुँदा त सबै प्रादेशिक संरचना थियो, कानूनी संरचना थियो र सबै कर्मचारी पनि थिए भन्ने जस्तो गरेर व्यवहार गर्यो. संघले पनि त्यसरी गर्यो, स्थानीय तहले पनि प्रादेशिक सरकार छ भन्दा उसले चाहिँ त्यसरी समन्वय गर्न सक्ने नगरिकन एकैचोटि मन्त्रालय ल्याउने, स्थानीय तहको सरकार हुने सिधै मन्त्रालय संघसँग सम्बन्ध राख्ने, प्रादेशिकसँग सम्बन्ध नराख्ने. प्रादेशिक सरकारले पनि स्थानीय तहलाई चाहिँ उसलाई जति समन्वय गर्नुपर्ने, यो सहकारी मूलक समन्वयात्मक मूलक चाहिँ संहिता भएको कारणले गर्दाखेरि त्यो अनुसार प्रादेशिक सरकारले पनि स्थानीय तहका सरकारहरूसँग मिलेर आपसी सहकारी मूलक तरिकाले अथवा समन्वय तरिकाले कोअपरेसन गरेर कामहरू गर्नुपर्थ्यो, त्यो पनि गर्न सकिएन. र प्रादेशिक सरकारले स्थानीय तहलाई चलाउन पनि 6 कानून बनाउनु पर्थ्यो. प्रत्येक प्रादेशिक सरकारले स्थानीय तहको अधिकार अन्तर्गत 6 कानूनहरू स्थानीय तहलाई नबढाइकन फेरि स्थानीय तहको संहिताको मूल मर्म अनुसार काम गर्न सक्दैनन्. र संघीय सरकारले पनि 18 कानून स्थानीय तहलाई बनाइनुपर्छ. त्यो स्थानीय तहलाई पनि अहिलेसम्म 3-4 कानून बाहेक अरू बनाइदिएकै छैन. यसले गर्दा पनि स्थानीय तहहरू राम्ररी हिजोको स्थानीय निकायभन्दा माथि उठ्न सकेन. र संघीय शासन अन्तर्गत जुन मूल मर्म थियो, भावना थियो, स्थानीय तह पनि त्यस अनुसार चल्न सकेको अवस्था छैन अहिलेसम्म पनि. तर उनीहरूले आफ्ना आफ्ना कानूनहरू बनाइरहेको र त्यो अनुसार कानून गर्दै गर्दा अहिले कर्मचारी समायोजन सकिएको कारणले गर्दाखेरि अब केही आशा पलाएको छ र उहाँहरूले आफ्नो आफ्नो कानून बनाउँदै हुनुहुन्छ. त्यो कानून गर्दै जाँदाखेरि संघीयता समावेशता को हकमा चाहिँ अब जानेर नजानेर तिनटै तहका सरकारहरूले हिजकै शासन व्यवस्थाको माइन्ड सेट अनुसार जुन नेता त हिजकै एकाधौं शासन पद्धतिका नेता भएको कारणले गर्दा त्यो ती नेताहरू नेतृत्व गर्ने मान्छेहरू पनि संघीयतामा अझै पनि अनुकूलन हुन सकेको अवस्था देखिएन. यो कारणले गर्दा पनि प्रादेशिक सरकारहरू पनि तयारी अवस्थामा त धेरै अवस्था अगाडि बढ़िरहेको अवस्था देखिन्छ, नीतिगत रूपमा, कानूनी रूपमा, भौतिक संरचना निर्माण गर्ने रूपमा या समन्वय गर्न र कोअपरेसन गर्न अझै पनि अभाव छ. स्थानीय तहको पनि फाइल लिएर संघमा पुग्ने या प्रादेशिक सरकारहरू पनि एकचोटि फाइल लिएर संघमा पुग्ने र प्रादेशिक मुख्यमन्त्रीहरूले त अझ संघीय सरकारले हामीलाई राम्रो व्यवहार गरेन भनेर आवाज उठाउने र आन्दोलन गर्ने त्यो अवस्था आइरहेको. जस्तो 3 सरकार भने त आफ्नो सरकार आफै चलाउने हो नि त, आफ्नो साधन के छ त्यो अनुसार चाहिँ उसले नीति बनाउने हो, कार्यक्रम बनाउने हो, बजेट बनाउने हो, केन्द्रको मुख ताक्ने त होइन. त्यसको पनि अभाव रह्यो.
शून्यताबाट शुरू भएको प्रादेशिक संरचनाको एक वर्षको अवधिलाई लिएर निराशाको गीत चाहिँ गाइहाल्नु पर्दैन भन्नु पनि भयो.
बालक जन्मियो भने पनि एक वर्षमा टुकुटुकु हिँड्न सक्ने र कहिले लड्ने कहिले फेरि उठ्ने आफै त्यही हो. अहिलेको प्रादेशिक सरकारहरू त्यही हो, एउटा शिशु बालक हिँड्न खोजिरहेछ, उठिरहेछ, कहिले लड्छ, कहिले हिँड्छ, होइन. त्यो अवस्था हो. अब शिशु बालकको शिशु संघीय व्यवस्था ले अब संस्थागत विकास गर्दैछ, अब त्यति चाहिँ निराश हुनुपर्ने स्थिति देखिँदैन.
नागरिकले चाहिँ संघीयतालाई संस्थागत र यसलाई बलियो दरिलो टिकाउ बनाउनको लागि चाहिँ के गर्नुपर्छ?
तपाईँ नेपालभरिको जुनसुकै जमिन टेक्नुहोस्, त्यहाँ 3 तहका सरकार हुन्छ. त्यो जमिनको लागि 3 तहका सरकार छ. त्यहाँ जमिनको एकजना मान्छे उभियो भने पनि त्यो 3 तहका सरकारले हेर्नुपर्छ के, त्यो मान्छेलाई पनि हेर्नु पर्यो. भनेपछि 3 तहका सरकारहरूले 3 तहका सरकारको सेवा सुविधा या विकास निर्माण शान्ति सुरक्षा सबै त्यहीको जनसंख्या त्यहीको भूगोललाई गर्ने, अन्यत्र भूगोललाई त होइन. भने यसको लागि त त्यही सेवा सुविधा दिनको लागि जनताले के गर्नु पर्यो भन्दाखेरि यी 3 तहका सरकार हामीलाई गठन गरेको, हामीले नै 3 तहका सरकार गठन गरेको, निर्वाचन गरेर बनाएको र हाम्रै सेवा सुविधाको लागि र हाम्रै सुरक्षाको लागि गरिदिएको हुनाले हामी चाहिँ 3 तहका सरकारलाई सहयोग गर्नुपर्छ, समन्वय गर्नुपर्छ. हामी पनि त्यतिकै नागरिक समाजले चाहिँ चनाखो भएनौ भने हाम्रो सुरक्षा, हाम्रो विकास, हाम्रो स्वास्थ्य शिक्षा भन्नेदेखि लिएर सारा चिज जे चाहिँ गर्नुपर्ने त्यो चाहिँ कामहरू यी सरकारले गर्न सक्दैन. त्यस कारणले हामीले पनि उहाँहरूलाई हेल्पिङ ह्यान्डको रूपमा सहयोग गर्नुपर्छ भन्ने चाहिँ मानसिकता चाहिँ संघीय सरकारले पनि त्यो जगाउनु पर्ने हुन्छ. सबै तहको सरकारहरू जनताको सुरक्षाको मामलामा, विकासको मामलामा, शिक्षाको मामलामा, स्वास्थ्यको मामलामा, होइन, सारा चिज चाहिँ 3 तहका सरकारसँग हाती मालो मिलाउने र ती जनताहरूको उपस्थिति प्रत्येक तहको सरकारमा सहभागिता र निर्णय प्रक्रियामा सबैको उपस्थिति भयो भने मात्र त संहिता चल्छ. संहिता भनेको त एकदमै विधिको शासन नै हो.
तर हाम्रो देशको नागरिक त्यति सक्षम भइसकेको छैनन् कि?
होइन, नागरिक त सक्षम नभएको भन्ने त मिल्दैन, तर त्यो अनुसारको अवेरनेस अझै भइसकेन. एउटा सुशिक्षित हुनुपर्ने त्यही अनुसारको सबै तहका सरकारले पनि त्यो सूचना प्रवाह गर्नुपर्ने, मिडियाले पनि प्रवाह गर्ने, मिडियाले पनि अझै चाहिँ राम्ररी हिजोको एकात्मक सरकार जस्तो संघीय सरकारले यो कानून बनाउँदैछ त्यस कारणले लोकल र उसकोले चाहिँ कानून बनाउनु पाउनु भनेर मिडियाले एक पक्षीय तरिकाले बोलिदियो भने जनतालाई थाहा छैन, उहाँ सरकारलाई पनि थाहा छैन, उहाँहरूको अधिकार के छ भनेर यदि मिडियाले स्थानीय तह प्रादेशिक तहका अधिकार अनुसार व्याख्या गरिदियो या सूचना दियो भने मात्रै, अनि संघीय सरकार पनि उसलाई चाहिँ चुनौती हुन्छ र च्यालेन्ज हुन्छ र आफ्नो अधिकार मात्रैमा सीमित रहेर उसले काम गर्न सक्छ। होइन भने त हिजो एकात्म मानसिकता अझै छँदैछ, नेता तिनी हुन् पार्टी तिनी हुन्, त्यही मानसिकताबाट हिँडाउने होइन कि संघीय शासन पद्धतिको नम्स र भ्यालु संविधान सभाको भावना कुन हिसाबले चाहिँ संविधान सभाले यो संविधान बनायो भन्दाखेरि दुईटा मोडलबाट, एउटा संहिता एउटा समावेशता मोडल, यी दुईटै झिग्रिने त संविधान सभाले बनाएको संविधान त कुनै कानुनै हुन सक्दैन। त्यस कारणले यसको भावना अनुसार तिनटै तहका सरकारले नै सोचेर गर्नुपर्छ। संहिता भनेकै सेल्फ रुल सेयर रुल हो, हिजोको सरकारको अधिकार केन्द्रको अधिकार सबै लोकल लेभलसँग गर्छ, सेयर गरियो छ नि त। तीन तहका सरकारका आफ्नै अङ्गहरू छन्, कार्यपालिका व्यक्तिगत न्यायपालिका, तिनको चेक एन्ड ब्यालेन्स छ, त्यो अनुसार नै शासन पद्धति चलाउने हो। त्यो मानसिकता चाहिँ रूल अफ ल संहितामा हुन्छ, समावेशता हुन्छ, तिनटै तहका सरकारहरू आपसी मिल्ने र आफ्नो सरकार आफै चलाउने भन्ने नै हो। कसैले कुनै सरकार अधीनस्थ छैन र कुनै पनि केन्द्र सरकारसँगको मुख ताक्नु नै होइन, आफ्नो काम आफै गर्ने, यही हो संहिता।
सरकार सञ्चालनमा राजनीतिको कुरो पनि कता कता अल्झेर आउँछ होला नि त।
मेजोरिटीको गभर्मेन्ट हुने हो यो संविधानले परिकल्पना गरेको, जसले मेजोरिटी ल्याउँछ उसले चाहिँ सरकार बनाउने हो, आफ्नो राजनीति त्यहाँ लाग्नु गरे नै हो। जब भनौँ न स्थानीय तहको सरकार भने भनियो छ होइन, स्थानीय तहको सरकारमा 753 सरकारमा कसको चाहिँ मेजोरिटी छ भन्ने भने कुन पार्टीको चाहिँ मेजोरिटी छ होइन, त्यो अनुसार चाहिँ राजनीति निर्णय हुन्छ। तर राजनीति निर्णय हुन्छन् भन्दैमा जस्तो प्रादेशिक सरकारहरू गठन गर्दा पनि जुन पार्टीले चाहिँ बहुमत ल्याउँछ त्यसले सरकार निर्माण गर्ने हो, संघीय सरकार पनि जुन पार्टीले बहुमत ल्याउँछ त्यसले चाहिँ निर्माण गर्ने हो। अब अहिले हेर्नुहुन्छ भने तत्कालीन नेकपा माओवादी, तत्कालीन नेकपा एमालेको अहिले पार्टी एकीकृत भएपछि नेकपा चाहिँ सरकारमा छ प्राय जसो धेरै ठाउँमा, द्वितीय बहुमत पनि सबै ठाउँमा मिल्दाखेरि स्थानीय तहदेखि केन्द्रसम्म छ। अब त्यसमा राजनीतिक निर्णय चाहिँ गरेर कानूनलाई मान्दै मान्दैन भन्ने त होइन नि त। अब हिजो संविधान नबनाउँदाखेरि, कानून नबनाउँदाखेरि राजनीतिले चाहिँ संविधानवादलाई डोराउँथ्यो क्या। अब आज चाहिँ के हो, आज त राजनीतिक निर्णय संविधान अनुकूल गर्न पर्यो नि त। आज संविधानवादले राजनीतिलाई डोराउने हो, त्यस कारणले राजनीतिक कुरा गर्दाखेरि हिजोको जस्तो राजनीतिक सहमतिको आधारमा निर्णय अब चल्दैन। राजनीतिक सहमति गर्नु पर्यो भने संविधान हेर्नु पर्यो, कानून हेर्नु पर्यो, मान्य सिद्धान्त हेर्नु पर्यो र संविधानवादले राजनीतिलाई डोराउने हो। त्यस कारणले राजनीतिक निर्णय गर्दै गइयो भने संविधानसँग बाजिन्छ भने त त्यस्ता निर्णय फेरि संविधान इलाले फालिन्छ नि त, सर्वोच्चले फालिन्छ।
राजनीतिलाई कानूनको दायराभित्र छिराउनु
हो, राजनीतिलाई चाहिँ संविधानवादले डोराउनु पर्यो, यसलाई सीमित सरकार भन्छ। हिजोको जस्तो राजनीति दलले राजनीति पार्टीले जे मन लाग्छ त्यही काम कुराहरू गरेर निर्णय गर्ने होइन, अब त कानून सम्मत छ कि छैन, संविधानवादले चिन्छ चिन्दैन, संविधानले चिन्छ चिन्दैन, सिद्धान्तले चिन्छ चिन्दैन भनेर हिजो राजनीतिले चाहिँ कानूनलाई डोराउँथ्यो, आज संविधानवादले कानूनलाई राजनीतिलाई डोराउनु पर्यो। त्यो भयो भने बल्ल संहिताको संस्थागत विकास हो। त्यस कारणले राजनीतिकमा मेजोरिटी छु म, अरू माइनोरिटी छ भन्ने होइन, माइनोरिटीको लागि पनि उसलाई साथ लिएर हिँड्नुपर्छ। माइनोरिटीको राइट मेजोरिटीको रूल हो, मेजोरिटीले रूल गर्ने हो, सरकार बनाउने हो, माइनोरिटीले चाहिँ उसलाई कानून बनाउने भनाउने हो माइनोरिटीलाई भने, त्यसरी चाहिँ उसलाई पनि सँगसँगै साथ साथ लिएर हिँडियो भने मात्रै, निर्णय गरियो भने मात्रै, र त्यो अपोजिसनलाई मात्रै होइन कि समावेशी भने जस्तो हामी दलितहरू, खस आर्यहरू, मधेसीहरू होइन, जस्तो जनजातिहरू, त्यसपछि महिला, दलित, अल्पसंख्यक, पिछडिएको क्षेत्र, यी सबैलाई चाहिँ सँगसँगै चाहिँ सहभागी गराउने, प्रतित्व गराउने निर्णय प्रक्रिया पुर्याउने हो
संहिता भने,
सँगै हिँड्ने र उनीहरूलाई साथ लिएर हिँड्ने हो, उनीहरूको अनुमति बिना चाहिँ निर्णय पनि गर्ने होइन। भनेपछि एउटा सरकारकोमा तिनटै तहका सरकारको अधिकार छ, तिनटै तहका सरकारलाई साथमा लानु पर्यो, दुई तहका सरकारको अधिकार छ, दुई तहका सरकारलाई साथमा लानु पर्यो, एक तहको अधिकार छ भने एकै तहका सरकारहरू सबैको समावेशी तरिकाले लैजानु पर्यो, तिनटै तहका सरकार हो भने सबै वर्गहरूलाई, भनरेबल ग्रुपहरूलाई साथमा लिएर सभाई बनाएर निर्णय प्रक्रियामा उनीहरूलाई उत्तिकै चाहिँ रोल दिएर, भूमिका दिएर र प्रतित्व गराएर चाहिँ निर्णय गर्ने नै संहिताको सबभन्दा मूल मर्म हो।
तपाईले अहिले सुन्नुभयो संविधानविद डाक्टर चन्द्रकान्त ग्यावालीसँग गरिएको कुराकानी।
तपाई अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाइन्छ? प्रश्न फेरि एकपटक, विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाइन्छ? यो प्रश्नको सही जवाब चैत महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। तपाईँको सुविधाका लागि पत्राचार गर्न पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, इमेल गर्न radio.insec@gmail.com वा 01521 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा मानव अधिकार सम्बन्धी ज्ञान प्रश्नको उत्तर लेख्न समेत सक्नुहुन्छ। निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्ने छैनौं। प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न भने नबिर्सनुहोला। चैत महिनाको विजेता हामी 2076 साल वैशाख महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत घोषणा गर्नेछौ। हवस् त, यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्ते।